इब्रानियों 12वां बाब आयत नंबर 14 और उसके बाद पहला पत्रस पहला बाब 15 आयत से सबने निकाल लिया है। इब्रानियों 12वां बाब आयत नंबर 14 सबके साथ मेल मलाप रखने और उस पाकीजगी के तालब रहो जिसके बगैर कोई खुदावंद को न देखेगा। सबके साथ मेल मलाप रखने के और पाकीजगी के हमने तालब रहना है, क्योंकि पाकीजगी के बगैर कोई खुदावंद को न देखेगा। पत्रस के खत में पहला पत्रस पहला बाब और आयत नंबर 15 में लिखा हुआ है, बल्कि जिस तरह तुम्हारा बुलाने वाला पाक है उसी तरह तुम भी अपने सारे चाल चलन में पाक बनो। जिस तरह तुम्हारा बुलाने वाला खुदा पाक है उसी तरह तुम भी अपने सारे चाल चलन में पाक बनो। ग्रंथियों के खत में ये आयतें आपने निकाल कर रखनी है, बाद में हम इनको रेफर करेंगे। दूसरा ग्रंथियों 6वां बाब और 14 आयत में लिखा है, बेईमानों के साथ ना हमवार जुए में ना जुतो, क्योंकि रास्तबाजी और बेदीनी में क्या मेल जो, या रोशनी और तारीकी में क्या शराकत, मसीह को बेलियाल के साथ क्या मुआफकत, या ईमानदार का बेईमान से क्या वास्ता, और खुदा के मकदस को बुतों से क्या मुनासिबत है, क्योंकि हम जिंदा खुदा का मकदस हैं। चुनाचे खुदा ने फरमाया है, मैं उनमें बसूंगा और उनमें चलूं फिरूंगा और मैं उनका खुदा हूंगा और वो मेरी उम्मत होंगे। इस वास्ते खुदावंद फरमाता है, उनमें से निकल कर अलग रहो। इस वास्ते खुदावंद फरमाता है, उनमें से निकल कर अलग रहो और नापाक चीज को ना छुओ, तो मैं तुमको कबूल कर लूंगा और तुम्हारा बाप होगा और तुम मेरे बेटे बेटियां होंगे। ये खुदावंद कादर मुतलक का कौल है। बस ए अजीजो, चूंकि हमसे ऐसे वादे किए गए, आओ हम अपने आप को हर तरह की जिस्मानी और रूहानी आलूदगी से पाक करें और खुदा के खौफ के साथ पाकीजगी को कमाल तक पहुंचाएं। खुदावंद खुदा जिसकी हम खिदमत करते हैं, उसमें बहुत सी खूबियां हैं, बहुत से औसाफ हैं, करैक्टरिस्टिक्स हैं। मसलन खुदा सबको जानता है, खुदा तमाम जगह मौजूद है, ओमनी प्रेजेंट खुदा है, खुदा मोहब्बत है, ये खुदा की खूबी है, खुदा आदल है, अदल करने वाला है, ये उसकी खूबी है। लोग बयान भी करते हैं, जब खुदा की खूबियों को बयान करते हैं, खुदावन तेरे फैसले रास्त हैं, क्योंकि वो आदल मुनसिफ है, वो कोई फैसला गलत नहीं करता। शायद हमें लगता हो कि ये फैसला गलत खुदा ने किया, खुदा के सब फैसले हमेशा रास्त होते हैं। लेकिन आज खुदा की जिस खूबी पर मैं चाहता हूं कि हम गौर करें, वो है पाकीजगी। खुदावन में बहुत सी खूबियां हैं, लेकिन एक खूबी है कि हमारा खुदा पाक है। गॉड इज होली। यशाया को खुदा ने एक दिन आसमानी सीन दिखाया, खुदावन तख्त नशी था और करोबी सराफीम वो फरिश्तेगान उसके सामने खड़े थे और पुकार रहे थे, उनके अल्फाज थे खुदा की पाकीजगी का ऐलान। क्या कह रहे थे? कदूस 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 रब्बुल अफवाज है, बादशाह रब्बुल अफवाज कदूस है, सारी जमीन उसके जलाल से मामूर है, तू पाक है। वो कह रहे थे कदूस 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 रब्बुल अफवाज है। सो खुदा की किस खूबी का वो बयान कर रहे थे? खुदा की पाकीजगी का। बाइबल मुकद्दस लिखा हुआ है, पाक हो जिस तरह तुम्हारा बुलाने वाला खुदा पाक है। तो अगर खुदा पाक है, तो हमें भी पाक बनना होगा, और ये पाक होना जरूरी है, लाजमी है। बाइबल के अंदर लिखा है, जो मैंने आयत इब्रानियों के खत में से पढ़ी है, सबके साथ मेल मलाप रखने और उस पाकीजगी के तालब रहो जिसके बगैर कोई खुदावंद को ना देखेगा। खुदा को देखना चाहते हैं, मिलना चाहते हैं, उसके साथ साथ चलना चाहते हैं, तो लाजमी है कि हम वैसे ही हों जैसा हमारा खुदा है। वैसे भी दुनियावी लिहाज से भी बाइबल के अंदर लिखा भी हुआ है ये कि अगर दो शख्स बाहम मुत्तफिक ना हो तो इकट्ठे चल सकते नहीं चल सकते। इसका मतलब यह है अगर खुदा जिसके साथ हमने चलना है वो खुदा पाक है तो हमें भी पाक बनना पड़ेगा। पाक होना जरूरी है, पाक हो जिस तरह तुम्हारा बुलाने वाला खुदा पाक है। कैसे पाक बनना है? जैसे खुदा पाक है। अगर पाक नहीं होंगे खुदा के साथ चल नहीं सकेंगे। पाकीजगी वैसे होती क्या है? फिर ही पाक बनेंगे ना अगर हमें पता चल जाए कि पाकीजगी क्या है। पाक होना किसको कहते हैं? पाकीजगी की डेफिनेशन यह है, खास मकसद के लिए अपने आप को अलहदा कर लेना। अंग्रेजी में उसकी डेफिनेशन है सेट अपार्ट, यानी मखसूस होना फॉर अ स्पेसिफिक पर्पज, खास बात के लिए अलहदा होना। किसी चीज से अलहदा होंगे, किसी चीज के लिए मखसूस होंगे, खास किसी मकसद के लिए अपने आप को मखसूस कर लेना, डेडिकेट हो जाना, अलहदा हो जाना। कलीसिया की डेफिनेशन यह है, चुने हुए अलहदा किए हुए लोगों की जमात। एक्लीसिया लफ्ज का मतलब ही है, हम कलीसिया हैं तो हमें खुदा ने दुनिया में से अलग कर लिया है, उसने हमें बुला लिया है। वैसे खुदावंद यीशु जब किसी शागिर्द को देखता तो उसे कहता मेरे पीछे हो ले, और वो सब को छोड़कर उसके पीछे हो लेते। ऐसे ही लिखा बाइबल के अंदर, कलीसिया ऐसे ही बनती है। खुदा जब बुलाता है किसी को तो वो गुनाह को, दुनिया को, बाकी सब चीजों को छोड़कर खुदावंद यीशु के पीछे हो लेता है और अपनी जिंदगी उसके लिए डेडिकेट कर देता है, तो वो कलीसिया का फर्द बन जाता है। अगरचे बहुत सी मिशनें हैं, दुनिया के ग्रुप्स हैं, लेकिन मैं उस कलीसिया की बात कर रहा हूं जिसका जिक्र बाइबल मुकद्दस करती है। कलीसिया का मतलब क्या है? चुने हुए, अलग किए हुए, अलहदा किए हुए लोगों की जमात, ये होती है कलीसिया, असेंबली ऑफ द चोजन वंस, जिनको चुना है खुदा ने, अलग कर लिया है। तो हमने अपने आप को अलहदा रखना है, हम में और दुनिया में फर्क होना चाहिए। इसलिए मैंने जो आयत पढ़ी है करिन्थियों के खत में लिखा है, रास्तबाजी और बेदीनी में क्या मेल जोल, मसीह और बालियाल में क्या मुआफकत, रोशनी और तारीकी का क्या वास्ता। इसलिए खुदा फरमाता है उनमें से निकलकर अलग रहो और नापाक चीज को ना छुओ, तो मैं तुमको कबूल कर लूंगा, तुम मेरे बेटे और बेटियां होगे और मैं तुम्हारा खुदा होऊंगा। कब वो हमें कबूल कर लेगा? जब हम उनमें से निकलकर अलग रहेंगे। मुझे नहीं पता क्यों, लेकिन शुरू शुरू में लोग दुनिया से निकलकर जंगलों में चले जाते हैं, वहां पर खानकाएं बना लेते और दुनिया से अलग थलग होकर वह जिंदगी गुजारते। मेरे ख्याल में खुदा का यह मतलब नहीं है कि आप दुनिया में से निकल जाएं, क्योंकि एक जगह पर लिखा है अगर ऐसा होता तो हमें तो फिर दुनिया से ही निकल जाना पड़ता। दुनिया से नहीं हम निकलेंगे, हम दुनिया के अंदर रहेंगे लेकिन दुनिया के कामों से अपने आप को अलहदा रखेंगे। अगर हम दुनिया के अंदर नहीं रहेंगे तो उसकी गवाही कैसे देंगे? इसका मतलब रहना तो हमने यही है, लेकिन दुनिया के कामों से, गुनाहों से, उन रस्मों से, उन बातों से जो खुदा की मर्जी के खिलाफ है, उनसे हमने अपने आप को अलहदा करना है। यह है पाकीज़गी। होलीनेस क्या है? अपने आप को खुदा के लिए मखसूस कर लेना, अलहदा हो जाना, लेकिन दुनिया में से निकलकर जंगलों में नहीं चले जाना, रहना दुनिया के अंदर है लेकिन दुनिया के कामों से अपने आप को अलहदा रखना है। बड़ी मशहूर मिसाल है, पहले भी मैंने कई दफा आपको यह बताया है, ऐसे ही है जैसे कश्ती सारी उम्र पानियों में रहती है लेकिन पानियों को ऊपर रहती है, पानी को कश्ती अपने अंदर नहीं आने देती। जिस दिन पानी कश्ती के अंदर आ गया तो क्या होता है? कश्ती डूब जाएगी। मेरे ख्याल में पानी जो है वो दुनिया की मिसाल है। कश्ती हम है, पानी के अंदर रहेंगे लेकिन पानी को अपने अंदर नहीं आने देंगे, पानी को ऊपर रहेंगे। सो इसका ये मतलब नहीं है कि हमने दुनिया से निकलकर जंगलों में चले जाना है, बियाबानों में चले जाना है। नो, हम दुनिया के अंदर रहेंगे लेकिन दुनिया के कामों से, उन बातों से जो जिनको अब्लीस दुनिया को इस्तेमाल कर रहा है जिन कामों के लिए, उन कामों से अपने आप को हमने अलहदा रखना है। दुनिया में से निकल नहीं जाना, उस कश्ती की तरह रहना है जो पानियों पर रहती है लेकिन पानी को अपने अंदर आने नहीं देती। जब बाइबल में लिखा ना, ना दुनिया से मोहब्बत रखो, ना उन चीजों से जो दुनिया में है, क्योंकि दुनिया से जो मोहब्बत रखता है उसमें खुदा की मोहब्बत नहीं, यूहन्ना के खत में ये लिखा हुआ है। तो दुनिया से मोहब्बत तो हम रखेंगे, बाइबल में लिखा है खुदा ने दुनिया से ऐसी मोहब्बत रखी कि उसने अपना इकलौता बेटा बख्श दिया। तो वहां पर क्यों लिखा है कि दुनिया से ना मोहब्बत रखो? दुनिया से मोहब्बत का मतलब है दुनिया के जो काम है उनसे हमने मोहब्बत नहीं रखनी। दुनिया के लोगों से तो हम मोहब्बत रखेंगे लेकिन गुनाह से मोहब्बत नहीं रखेंगे, गुनाह से नफरत रखेंगे, उन कामों से हमने बचना होगा। सो एनीवे, होलीनेस का मतलब क्या है? अपने आप को खुदा के लिए अलहदा कर लेना। अगर हम अलहदा हैं तो इसका मतलब है हम में और दुनिया के लोगों में फर्क नजर आना चाहिए। पाकीज़गी दो तरह की है, अंदर की पाकीज़गी भी है और जिस्म की पाकीज़गी भी है, बैरूनी भी और अंदरूनी भी। जो मैंने क्रंथियों के खत में हवाला पढ़ा है, बस अब जब हमसे ऐसे बड़े वादे किए गए हैं तो आओ हम अपने आप को हर तरह की जिस्मानी और रूहानी आलूदगी से पाक करें। सो दो तरह की आलूदगी है, जिस्मानी और रूहानी। हमने रूह में भी पाक रहना है और जिस्मानी लिहाज से भी, दुनियादारी के कामों से भी अपने आप को अलहदा करके रखना है। तो इसका मतलब यह है कि बहुत से काम जो शायद दुनिया के लोग करते हैं हम नहीं करेंगे क्योंकि हमने अपने आप को खुदा के लिए डेडिकेट किया है। हम वैसे किस बादशाही के शहरी हैं? आसमान की बादशाही के शहरी। उस बादशाही के शहरी हों और वो किसी और मुल्क में चले जाएं तो उनका ड्रेस भी फर्क होता है, उनकी जबान फर्क होती है, उनका चाल चलन और होता है, उनकी आदतें और होती हैं, और ना भी बताएं तो पता चलता है कि ये इस मुल्क का शहरी नहीं है, ये किसी और मुल्क है। वैसे हम भी किसी और मुल्क से हैं, हमारा वतन आसमान पर है, हम इस दुनिया में फॉरनर हैं, परदेसी और मुसाफिर हैं। हमारी गुफ्तगू में और दुनिया की गुफ्तगू में फर्क होना चाहिए। हम भी अगर वैसे ही झूठ बोल रहे हैं जैसे बाकी लोग बोल रहे हैं तो फिर हम में और उनमें क्या फर्क रह गया? अगर हम भी बाद इखलाकी की बातें कर रहे हो जैसे बाकी लोग कर रहे हैं तो फर्क क्या हुआ? फिर हमारी लैंग्वेज में फर्क होना चाहिए, हमारे ड्रेस में फर्क होना चाहिए, हमारे चाल चलन में फर्क होना चाहिए। क्यों? क्योंकि हम किसी और बादशाहत के शहरी हैं, हम आसमान की बादशाही के शहरी हैं। कब बने? जिस दिन आपने तौबा की, आपने बपतिस्मा लिया, आप पाक रूह से मामूर हुए, आप खुदा की बादशाही में दाखिल हो गए हैं। सो अब हम खुदा की बादशाहत के शहरी हैं। सो कोई अगर आपसे पूछे कि आप क्यों नहीं जी ऐसे करते जैसे बाकी सब लोग कर रहे हैं, उन्हें बताएं कि हम इसलिए नहीं करते क्योंकि हम खुदा की बादशाही के शहरी हैं। باقی سب لوگ شراب پئیں آپ نہیں پئیں گے, باقی لوگ نشہ کریں آپ نہیں کریں گے, باقی لوگ اور میں لسٹ میں نہیں گن سکتا, لیکن جتنے بھی کام ہیں وہ باقی لوگ کر رہے ہیں آپ نہیں کر سکتے, چونکہ آپ انہی کاموں سے تو علیحدہ ہوئے ہیں. اگر وہی کام پھر ہم نے شروع کر دیے تو پھر تو ہم دنیا میں چلے گئے واپس. اور ابلیس پوری کوشش کرے گا کہ جن چیزوں سے آپ نکلے ہیں آپ کو پھر واپس اسی مصر کی غلامی میں لے آئے. جو ہی اسرائیلی نکلے مصر کی غلامی سے, فرعون رتھ لے کر پھر چڑھ آیا تاکہ انہیں پھر واپس لے کر آئے اپنی غلامی میں. ابلیس کوشش کرے گا, لیکن ہم نے یاد رکھنا ہوگا کہ ہم پاک ہیں, ہم کلیسیا کے لوگ ہیں, ہم میں اور دنیا میں فرق ہونا چاہیے, اس لیے ہم ان کاموں سے گریز کریں گے. اب یہاں پرابلم ہے, کئی دفعہ جب ہم کہتے ہیں نا کہ کلیسیا کے لیے یہ باتیں نہیں ہونی چاہیے تو لوگ کہتے ہو 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 یہاں تو بڑی پابندیاں ہیں, اس چرچ پہ تو بہت سختی ہے, یہاں تو پابندیاں ہی بڑی ہیں, کیسے ہم یہاں جا سکتے ہیں, وہاں تو کلام ہی بڑا سکتے ہیں, اس کو لوگ سختی سمجھتے ہیں. حالانکہ یہ سختی نہیں ہے, یہ خدا کی پاکیزگی کا معیار ہے جس کے مطابق ہم نے اپنے آپ کو مینٹین رکھنا ہے. اگر آپ نہیں رکھیں گے آپ اسی طرح مارے جائیں گے جیسے دنیا کا اینڈ ہونا ہے, ہمیں دنیا سے نکلنا ہوگا. ویسے لوط کو کیوں خدا نے کہا کہ جتنی جلدی ہو سکتا ہے سدوم اور امورا سے نکل جا, علیحدہ ہو جا, کیوں؟ کیونکہ خدا جانتا تھا کہ تھوڑی دیر کے بعد سدوم اور امورا ختم ہونے والے ہیں, برباد ہونے والے ہیں. اور ہوا بھی یہ, جو ہی وہ باہر نکلا آسمان سے آگ اور گندک اس دنیا پر ان شہروں پر برسنے لگی, اور اس دنیا کا انجام بھی ایسا ہی ہونے والا ہے. پترس کے خط میں کیا لکھا ہے, مگر اس وقت معنی کہ دنیا تو ڈوب کر ہلاک ہوئی, مگر اس وقت کے آسمان اور زمین اس لیے رکھے گئے ہیں کہ جلائے جائیں. اس دنیا کا یہ اینڈ ہونے والا ہے, اس دنیا پر وہ ساری آفتیں اور وہ پیالے وہ سب کچھ نازل ہونے والا ہے. لیکن میں تو اپنے خدا کا شکر ادا کرتا ہوں کہ اس نے ہمیں بچا لیا ہے, اس نے ہمیں دنیا سے علیحدہ کر لیا ہے, اور آج ہم علیحدہ کیے ہوئے لوگوں کی جماعت ہیں. سو ہم دنیا کے کاموں سے اپنے آپ کو الگ رکھنا چاہتے ہیں, یہ سختی نہیں ہے. اسی لیے کلام کے اندر لکھا ہے اور خدا کے حکم سخت نہیں ہے. اگر تم اس سے محبت رکھتے ہو تو اس کے حکموں پر عمل کرو گے, اور خدا کے حکم سخت نہیں ہے, یہ ہمارے فائدے کے لیے ہیں. اگر ایک ماں باپ باہر بڑی گرمی ہو یا آج کل سردی ہے اور بچوں کو ہم کہیں کہ نہیں بچے باہر نہیں آپ نے جانا, آپ کو ٹھنڈ لگ جائے گی, نکلنا ہے تو کپڑے پہن کر نکلیں, تو بچہ کہے بڑی سختی ہے جی مجھ پر, مجھے تو کوئی باہر نہیں جانے دیتا, میں باہر انجوائے کرنا چاہتا ہوں, باہر کھیلنا چاہتا ہوں, اور مجھے اندر ایسے بند کر کے کمرے میں رکھتے ہیں, مجھے باہر نہیں جانے دیتے. جسے وہ سختی کہہ رہا ہے ہم اس کے فائدے کے لیے کہہ رہے ہیں. اسی طرح خدا جب ہمیں حکم دیتا ہے, آرڈر دیتا ہے کہ ہم نے دنیا کی مانند نہیں بننا, تو اس کا مطلب یہ ہے وہ ہمارے فائدے کے لیے ہے, سختی نہیں ہے. سو چرچ میں جب ہم ہولینس پر ٹیچ کریں تو ناراض نہیں ہونا, ٹھیک ہے, میں پہلے آپ کو وارننگ دے رہا ہوں, ناراض نہیں ہونا, یہ آپ کے فائدے کے لیے. اس میں میرا کیا فائدہ ہے, آپ اس طرح ڈریس کریں یا ویسے کریں مجھے کیا اس میں فائدہ ہوگا. اگر میں یہ کہوں گا تو اس لیے کہوں گا کہ اگر بائبل مقدس اس کی ٹیچنگ دیتی ہے تو پھر ہمیں وہ ٹیچنگ آپ تک پہنچانی ہے تاکہ آپ پاک رہیں, اور جب خداوند یسوع آئے تو ہم اس کے ساتھ آسمان پر جانے کے لائق ٹھہریں, کیونکہ بائبل کے اندر لکھا ہے مبارک ہیں وہ جو پاک دل ہیں کیونکہ وہ خدا کو دیکھیں گے. کئی دفعہ لوگ کہتے ہیں جی بندے کو اندر سے پاک ہونا چاہیے, باہر سے کیا فرق پڑتا ہے, جو مرضی آپ کریں. نہیں, پاکیزگی اندر کی بھی ہونی چاہیے اور باہر کی بھی ہونی چاہیے. اور فیکٹ یہ ہے کہ جب آپ اندر سے پاک ہو جائیں گے تو باہر سے ویسے ہی پاک ہو جائیں گے, کیونکہ اندر کا اثر باہر ہوگا. صحیح ہے, اندر اگر پاک ہے, دل پاک ہے, تو پھر باہر بھی پاکیزگی ہوگی. इसके लिए आयत अगर पढ़ना चाहें मत्ती की अंजील में से, यहां पर लिखा हुआ है फकीर और फरीसियों से खुदावंद यीशु बात कर रहा था, और उसने 22वें बाब में ये कहा है, रियाकार फकीर और फरीसियों, तुम पर अफसोस कि तुम सफेदी फिरी हुई कब्रों की मानंद हो, जो ऊपर से तो खूबसूरत दिखाई देती हैं मगर अंदर मुर्दों की हड्डियों और हर तरह की नजासत से भरी हैं। ऊपर से पाक हो, सफेदी भरी हुई हो, अंदर गंदगी हो, तो ये क्या होगा? ये मेरे ख्याल में रियाकारी है कि ऊपर से बंदा सही हो, होलीनेस स्टैंडर्ड्स भी सारे ठीक हो, लेकिन दिल अगर गंदा है, अंदर मुर्दापन है, तो ये चीज भी खुदा के कलाम के मुताबिक नहीं है। अंदर से भी पाक होना चाहिए और बाहर से भी पाक होना चाहिए। तो ये जब जो करते थे, इसलिए यीशु फरीसियों और फकीहों के खिलाफ हमेशा बोल रहा था, क्योंकि वो ऊपर से सही रस्मों पर अमल करते थे, अंदर खराबी थी। हम ये नहीं कह रहे कि अंदर जो कुछ मर्जी हो बाहर से ठीक हो, ये उसके अपोजिट हो जाएगा। आगे अगली आयत लिखा हुआ है, इसी तरह तुम भी जाहिर में तो लोगों को रास्तबाज दिखाई देते हो मगर बातन में रियाकारी और बेदीनी से भरे हो। इसे ऊपर अगर आप जाएं 25वीं आयत में, तो यहां पर लिखा हुआ है, रियाकार फकीर और फरीसियों, तुम पर अफसोस के प्याले और रकाबी को ऊपर से साफ करते हो मगर अंदर लूट और नापरहेजगारी से भरे हो। ऐ अंधे फरीसी, पहले प्याले और रकाबी को अंदर से साफ कर ताकि ऊपर से भी साफ हो जाएं। ये नहीं कि ऊपर की सफाई रहने देनी है, नो, ऊपर से भी साफ हो जाएंगे, लेकिन कैसे होंगे? जब पहले अंदर से साफ होगा। वैसे अंदर से हमारी सफाई कब होती है? गुनाह है जो हमें नापाक करता है, जो हमें गंदा करता है। जब आप यीशु के पास आए, आपने तौबा की, आपने कहा खुदावंद मुझे माफ कर, और यीशु ने वो खून जो सलीब पर बहाया, अपने उस खून के वसीला से आपके गुनाहों को धो दिया, तो आप पाक हो गए। उस नाम में जब आपने बपतिस्मा लिया, तो लिखा है पहले तुम मैं ऐसे ही थे भी, मगर तुम खुदावंद यीशु मसीह के नाम से और हमारे खुदा के रूह से धुल गए और पाक हुए और रास्तबाज भी ठहरे। हमारी गंदगी, हमारे गुनाह कैसे धुल जाते हैं? यीशु मसीह के नाम से जब आप बपतिस्मा लेते हैं, खुदा का पाक रूह जब आपकी जिंदगी में आता है, वो आपको पाक करता है। बाइबल में लिखा करंथियों छठे बाब की 9वीं 10वीं और 11वीं आयत में। कैसे पाक हुए? खुदावंद यीशु मसीह के नाम से और खुदा के रूह से धुल गए और पाक हुए और रास्तबाज भी ठहरे। यीशु का खून है जो हमें धोकर सब गुनाहों से पाक और साफ करता है। यूहन्ना के खत में लिखा हुआ है। क्या आयत है? अगर हम कहें कि हम बेगुनाह हैं, तो अपने आप को फरेब देते हैं। अगर अपने गुनाहों का इकरार करें, तो उसके बेटे यीशु का खून हमें तमाम गुनाहों से धोकर पाक और साफ करने में सच्चा और आदल है। कब पाक हुए आप? जब यीशु ने अपने खून में आपको धोकर पाक और साफ किया, जब आपने तौबा की, जब आप पाकरू से मामूर हुए, आप पाक हो गए। जब अंदर पाक हो गया, तो उसका असर बाहर भी होना चाहिए। सो बाहर से पाकीजगी होनी चाहिए। हमें देखने में भी नजर आना चाहिए कि आप खुदा के बेटे और बेटियां हैं। यह है वो पॉइंट जहां पर कई दफा लोगों को सख्ती लगती है। जब हम कहते हैं ना कि आपकी जो आदमी है, उनकी हेयर कट जो है वो आदमियों जैसी होनी चाहिए, लोग कहते हैं हो, वहां तो काम खराब है, मुझे तो ज्यादा अच्छे बाल लगते हैं, जो कानों के ऊपर हो तो फिर ठीक है, या पीछे झालर सी बनी हो तो वो मुझे अच्छा लगता है। किसी ना किसी जगह आपको लाइन तो ड्रा करनी होगी। बाइबल में एक आयत में पढ़ने लगा, पहले इस स्टैंडर्ड को देखते हैं, करंथियों के खत में 11वां बाब। जी, पहला करंथियों 11वां बाब, चौदहवीं आयत। क्या तुमको तभी तौर पर भी मालूम नहीं कि अगर मर्द लंबे बाल रखे तो उसकी बेहुर्मती है? तो मर्दों के बाल लंबे होने चाहिए? नो, ये तो बड़ी सख्ती है जी, वहां तो लंबे बाल नहीं रखने देते, बाइबल में लिखा है। तो अगर हम बाइबल की बात बयान नहीं करेंगे तो फिर हम मुजरम होंगे, तो हमें तो टीच करना होगा। बाइबल की बात ना बताएं तो हमसे नहीं पूछ गच होगी फिर होगी। सो लिखा है मर्द अगर लंबे बाल रखे तो उसकी बेहुरमती है, और अगर औरत के लंबे बाल हों तो उसकी जीनत है। तो क्योंकि बाल उसे पर्दा के लिए दिए गए, सो औरतों को बाल कटवाना जो है वो गलत है। छठी आयत में अगर पीछे आप जाएं तो वहां पर लिखा अगर औरत ओढ़नी ना ओढ़े तो बाल भी कटाए, अगर औरत का बाल कटाना या सर मुंडाना शर्म की बात है तो ओढ़नी ओढ़े, अलबत्ता मर्द को अपना सर ढांकना ना चाहिए क्योंकि वो खुदा की सूरत और खुदा का जलाल है। सो यहां पूरा ये मैं पढ़ नहीं रहा, लेकिन 11वें बाब की पहली आयत से लेकर 16 आयत तक ये घर जाकर आप पढ़ लें, यहां पर वाजे और क्लियर है कि खवातीन जो हमारी बहनें हैं इनको बाल नहीं कटवाने चाहिए। ठीक है, औरतें वैसे दलीलें काफी दे लेती हैं, हो जी मैं तो इसलिए कटवाती हूं कि मेरे बाल आगे से दो दो हो जाते हैं इसलिए मैं कटवाती हूं, वैसे तो मुझे शौक नहीं है। कई दलीलें हैं, ये मैंने एक दलील बताई है, वैसे कितनी दलीलें और भी निकल सकती हैं। तो एनीवे, वैसे हमारी दलीलें ज्यादा वैलिड हैं या खुदा के कलाम के जो अल्फाज हैं ये ज्यादा वैलिड हैं? कौन सी बात ज्यादा माननी चाहिए? खुदा का कलाम, बाइबल कहती है औरत का बाल कटाना शर्म की बात है और मर्द अगर लंबे बाल रखे तो उसके लिए शर्म की बात है। फिर सवाल होता है कितने लंबे रखे रख सकता है। मेरे ख्याल में फौजी कट बेहतर है, अगर मेरी गाइडलाइन में चलना चाहेंगे तो नीचे से सही, कानों के ऊपर से प्रॉपर, यानी बंदा जो है वो बंदा लगे। ठीक, आजकल प्रॉब्लम ये हो रही है कि कई दफा पता ही नहीं चलता कि ये मर्द है या औरत है। वैसे बाइबल में डिस्टिंक्शन रखी हुई है खुदा ने, खुदा ने तो यहां तक कहा पुराने अहदनामे के अंदर कि औरत मर्द का लिबास ना पहने और मर्द औरत का लिबास ना पहने। वैसे अजीब नहीं लगता अगर ऐसा हो तो? एनीवे, हमें केयरफुल रहना होगा और फर्क को रखना होगा। मैं वैसे इन जानवरों में भी देख रहा था, बंदा तो बंदा है मर्द या औरत, जानवरों में भी खुदा ने मेल और फीमेल में फर्क रखा हुआ है। देखने से ही आपको पता चलता है कि ये मुर्गा है और ये मुर्गी है। मुर्गे को ऊपर कलगी से लगाई हुई है खुदा ने और नीचे को, और उसके बाल थोड़े लंबे हैं, मुर्गियों के ऐसे नहीं होते। वैसे देखने से क्यों भाई जवेद पता चल जाता है ना फर्क। हाँ, एनीवे, वैसे हम खुदा के लोग हैं, इसका मतलब है खुदा की ये मर्जी है कि अगर उसने आपको मर्द बनाया तो आप मर्द नजर आए और अगर उसने आपको औरत बनाया तो आप औरत नजर आए। और एक फर्क तो ये है जो नजर आ रहा है। नंबर दो, दो आयतें मैं और पढ़ने लगा हूं। यहां पर पत्रस के खत में लिखा हुआ है, पहला पत्रस तीसरा बाब और पहली आयत है, बीवियो तुम भी अपने अपने शौहर के ताबे रहो, यह है अंदर की पाकीज़गी, ताबेदारी, दिल का हलीम होना, फरमाबरदार होना, यह अंदर भी ठीक होना चाहिए। अपने अपने शौहर के ताबे रहो, अगर बाज उनमें से कलाम को ना मानते हो तो भी तुम्हारे पकीजा चाल चलन और खौफ को देखकर बगैर कलाम के अपनी अपनी बीवी के चाल चलन से खुदा की तरफ खींच जाए। ये वैसे बहुत बड़ी बात है कि अगर आपका हस्बैंड ऐसा है जो बाइबल नहीं पढ़ता तो आपकी जिंदगी को देखकर वो खुदा की तरफ आ जाए कि जैसे खुदा की ये प्रशिश करती है उसका कलाम ऐसा ही होगा जैसी इसकी जिंदगी है। ये तो बहुत बड़ी बात है कि हमारा किरदार, हमारा चाल चलन ऐसा हो कि वो लोग जो बाइबल नहीं पढ़ते हमारे चाल चलन को देखकर खुदा की तरफ आ जाएं। आगे लिखा है तुम्हारा सिंघार जाहिरी ना हो, यानी सर गूंदना और सोने के जेवर और तरह तरह के कपड़े पहनना, بلکہ تمہاری باطنی اور پوشیدہ انسانیت حلم اور مزاج کی غربت کی غیر فانی آرائش سے آراستہ رہے، کیونکہ خدا کے نزدیک اس کی بڑی قدر ہے۔ خدا کے نزدیک کس بات کی بڑی قدر ہے؟ جب ہمارے اندر حلیمی اور باطنی پوشیدگی پاکیزگی ہوگی، خدا اس کی قدر کرتا ہے۔ اور آگے لکھا، اگلے زمانہ میں خدا پر امید رکھنے والی مقدس عورتیں اپنے آپ کو اسی طرح سنوارتی تھیں اور اپنے اپنے شوہر کے تابع رہتی تھیں، چنانچہ سارا ابراہیم کے حکم میں رہتی اور اسے خداوند کہتی تھی۔ تم بھی اگر کسی اگر نیکی کرو اور کسی ڈراوے سے نہ ڈرو تو اس کی بیٹیاں ہوئیں۔ تو یہاں پر لکھا، تمہارا سنگار ظاہری نہ ہو، یعنی سونے کے یہ سنگار ظاہری کیا ہوتا ہے ویسے؟ کیوں جی؟ ہاں دکھا، ظاہری سنگار نہ ہو۔ ویسے بہنوں کی تعداد زیادہ ہے آدمیوں کے نسبت، مجھے لگ رہی ہے۔ تو اس کا مطلب ایسے کیا ہے؟ کیوں بہنوں تمہارا سنگار ظاہری نہ ہو، مطلب اوپر والا نہیں ہونا چاہیے میک اپ؟ نہیں، میں بہنوں سے پوچھ رہا ہوں، وہ بہتر بتا سکیں گے۔ جب بائبل کہتی ہے تمہارا سنگار ظاہری نہ ہو، سونے کے زیور، یہ تو ویسے کلیئر ہے، سونے کے زیور نہیں ہونے چاہیے۔ میں سمپلی آپ کو بتانا یہ چاہتا ہوں کہ دیکھنے میں ہم میں اور دنیا میں فرق نظر آنا چاہیے۔ That is all. دنیا یہ کام کرتی ہے خوبصورت نظر آنے کے لیے۔ بائبل کہتی ہے تمہاری خوبصورتی سب سے بڑی یہ ہے کہ اگر تم تابع دار ہو، حلم مزاج کی غربت ہے، خدا پر امید رکھنے والی مقدس عورتیں اسی طرح اپنے آپ کو سنوارتی تھیں، اور سارا کی اگزامپل دی گئی ہے کہ وہ ابراہیم کے تابع رہتی اور اس کو خداوند کہتی تھی۔ یہ ہے اصل بیوٹی، اصل خوبصورتی یہ ہے کہ ہم حلیم ہوں، ہم تابع دار ہوں اور ہم فرما بردار ہوں۔ اور شوہروں کی بھی ڈیوٹیاں ہیں، لکھا ہے شوہروں تم اپنی اپنی بیویوں سے محبت رکھو، عقل مندی سے اس کے ساتھ بسر کرو، عورت کو نازک ظرف جان کر اس کی عزت کرو۔ یہ ساری آیتیں عورتوں کے لیے نہیں ہیں، بندوں کے لیے بھی ہیں۔ ہمیں کیسے گھر کے اندر ڈیل کرنا ہے، چودھری بن کر رہنا ہے، یا لکھا ہے عورت کو نازک ظرف جان کر اس کی عزت کرو؟ کیوں جی؟ ہم اپنے آپ کو ویسے چودھری صاحب سمجھتے ہیں، ہمارے لیے آرڈر کیا ہے؟ ہم نے اپنی بیویوں سے ایسی محبت رکھنی ہے جیسے خداوند یسوع نے کلیسیا سے محبت کی ہے۔ یہ ہے معیار۔ مسیح نے کیسی محبت کی؟ اس نے اپنے آپ کو ہمارے لیے صلیب پر دے دیا۔ یہ بہت بڑی بات ہے، کہتا ہے یہ بے تو بہت بڑا ہے، لیکن میں کلیسیا اور مسیح کی بابت کہتا ہوں۔ تو anyway، یہ ہماری ڈیوٹی ہے، ہم نے سربراہ ہوتے ہوئے لیڈ کرنا ہے اپنے خاندان کو۔ لیڈ کیسے کرنا ہے؟ بچوں کے سامنے، بیوی کے سامنے وہ کچھ کرنا ہے جو میں چاہتا ہوں کہ میرا خاندان کرے۔ کلیئر؟ اب یہ ہے گائیڈ لائن، یہ گائیڈ لائن ہے تاکہ ہم خدا کے مقدس لوگ بن کر زندگی گزاریں۔ کوئی شادی آ جائے تو پھر معیار ختم۔ کیوں جی؟ شادی آ جائے تو پھر کیا ہے؟ معیار ختم۔ دو تین دن چھٹی، ہاں بھائی جوید کہہ رہے چھٹی کر لیں دو تین دن۔ میرے خیال میں یہی موقع ہے دنیا کو بتانے کا کہ میں تم سے فرق ہوں اور میں خدا کا بندہ ہوں۔ کئی دفعہ پرابلم یہ ہوتی ہے، باقی لوگ، دنیا کے لوگ تو نہیں سمجھتے، لیکن وہ نہ بھی سمجھے تو بھی ہمیں اپنے سٹینڈرڈ کو مینٹین رکھنا چاہیے۔ بائبل کی تعلیم تو یہی ہے۔ آخر میں آپ کو مثال دینا چاہتا ہوں، ایک اگزامپل، اور وہ اگزامپل ہے سمسون کی۔ سمسون خدا کا بندہ تھا، کلیسیا کے لوگ ہم ہیں، ہمیں بھی خدا نے علیحدہ کیا ہے۔ سمسون، بائبل کے اندر لکھا ہے، فرشتے نے پیدا ہونے سے پہلے ہی کہا وہ اپنی ماں کے پیٹ ہی سے خدا کا نذیر ہوگا۔ خداگر نذیر ہونے کا مطلب کیا تھا؟ اس کا مطلب یہ تھا کہ وہ علیحدہ کیا ہے, مخصوص کیا ہوا ہے اسپیشل پرپز کے لیے. پرپز کیا تھا؟ کہ یہ فلسطینیوں کے ہاتھ سے اسرائیلیوں کو رہائی دے گا. اس اسپیشل عہد کے تین حصے ہوتے تھے. میری بات کو غور سے سنیں, یہ آخری اگزامپل ہے اور یہی پاکیزگی کا ثبوت بھی ہوگا. اس نظارت کے عہد میں نمبر ایک یہ تھا کہ اس کے سر پر استرا نہیں پھرے گا. نمبر دو, اس عہد کی کنڈیشن یہ تھی کہ یہ کسی مردہ چیز کو ٹچ نہیں کرے گا. اور نمبر تین, اس کی شرط یہ تھی کہ یہ میں یا شراب یا انگور کے رس سے کچھ بھی جو بنتا ہے یہ اس کو نہیں پیے گا. یہ تین شرائط ہیں. اب سمسون خدا کا نذیر ہے, خدا کا نذیر ہے, خدا کا روح اس پر زور سے نازل ہوتا اور وہ کام یہ کرتا جو عام آدمی نہیں کر سکتا تھا. آپ جانتے ہیں کلیسیا میں بھی خدا کا روح نازل ہوتا ہے, اس لیے کہ ہم نے اپنے آپ کو خدا کے لیے ڈیڈیکیٹ کیا ہوا ہے. خدا کا مسا ہم پر ہوتا ہے. ویسے ایسے معجزے ہوتے ہیں جو عام آدمی نہیں کر سکتا, اس لیے کہ خدا کا روح اپنے لوگوں کے درمیان جنبش کرتا ہے, بڑے بڑے کام کرتا ہے. شیروں کو اس نے مار ڈالا, ایک ہڈی لی اور کتنے سو لوگوں کو مار دیا, ایک پھاٹک شہر کا اٹھا کر پہاڑ کے اوپر چڑھ گیا. پہاڑ کے اوپر ویسے ہی چڑھنا مشکل ہوتا ہے, پھاٹک اٹھا کر کندھے پر پہاڑ کے اوپر چڑھنا کتنا مشکل کام ہے, کر گیا. چونکہ خدا نے اس کو سپر نیچرل قوت دی ہوئی تھی, اور اس کا راز یہ تھا کہ یہ خدا کے لیے ڈیڈیکیٹڈ اور خدا کا نذیر ہے. لیکن اس نے کیا کیا؟ اس نے اس نظارت کے عہد کو نچیز جانا اور اس کو توڑنا شروع کر دیا ہے. بائبل کے اندر لکھا ہے یہ تمنت کو گیا اور وہاں پر فلسطینیوں کی بیٹیوں میں سے کسی عورت کو اس نے پسند کر لیا اور اپنے ماں باپ سے کہا کہ میری اس سے شادی کروا دو. ویسے بائبل میں لکھا ہوا ہے خدا کا آرڈر تھا کہ بنی اسرائیل بنی اسرائیلیوں کے ساتھ بیاہ شادیاں کریں گے, یہ آرڈر تھا. آج کل بھی ایسے ہی ہے. بائبل میں میں نے آیت کیا پڑھی ہے, بے ایمان کے ساتھ نہ ہموار جوئے میں نہ جوتو. شادی جوا ہے, اور اگر جوا نہ ہموار ہوگا یعنی ایک جیسے نہیں ہوں گے تو کام خراب ہوگا, اور یہ واقعی ہوتا ہے. میں تجربے سے دیکھا ہے, کئی شادیوں کا اینڈ دیکھا ہے, اس لیے کہ جوا جب نہ ہموار ہوتا ہے تو کام خراب ہوتا ہے, تو ہمیں کیئرفل رہنا ہوگا. یہ تمنت میں فلسطینیوں کی عورت سے شادی کرنا چاہتا ہے. ماں باپ نے سمجھایا لیکن یہ مانا نہیں, جا رہا ہے. جب جا رہا تھا تو تاکستانوں میں سے ایک شیر نکلا, اس نے پکڑا شیر کو اور چیر کر رکھ دیا اس کو. اس کے ہاتھ میں ہتھیار بھی کوئی نہیں تھا. جا کے اس مقصد کے لیے ماں باپ کو لے کر رہا ہے تاکہ اس فلسطینی عورت کا رشتہ مانگے. رستے میں شیر آ گیا. خدا نے, خدا کا رحم دیکھیں, خدا نے اپنے روح کو نازل کیا اور شیر کو اس نے مار ڈالا. پھر واپس بائبل کے اندر لکھا ہے جب یہ ادھر سے گزرا تو اس نے دیکھا کہ اس کے اندر, اس لاش کے اندر شہد لگا ہوا ہے. ویسے اس کو مردہ چیز کو ٹچ کرنا چاہیے تھا, نہیں کرنا چاہیے تھا. یہ گیا, اس نے شہد لیا اور کھاتا ہوا جا رہا ہے. غلط کام ہو گیا, گناہ ہوا نمبر ایک. نمبر دو, مردہ چیز کو ٹچ کیا ہے. اور پھر میں ساری اس کی کہانی بیان نہیں کر سکتا. یہ دلیلہ نام کی ایک عورت تھی, اس کے بائبل کے اندر لکھا ہے اس کے عشق میں گرفتار ہو گیا. دشمن دیکھ رہا ہے کہ جس چیز سے ہم محبت رکھ رہے ہیں دشمن اسی کو استعمال کرے گا اور ہمارا مسا ہم سے چھیننے کی کوشش کرے گا. انہوں نے جب دیکھا کہ یہ دلیلہ کے ساتھ پھر رہا ہے تو فلسطینی سردار اکٹھے ہو کر آئے اور انہوں نے دلیلہ سے کہا اس سے پوچھ کہ اس کی قوت کا راز کیا ہے. اور جب اس نے بتا دیا تو اس کے سر کے بال اس نے کاٹ دیے. اور بائبل کے اندر لکھا ہوا ہے پہلے اس کو باندھتے تھے تو یہ اسے جھٹکا دیتا اور وہ سارے بندھن ٹوٹ جاتے, لیکن آج اس نے کہا کہ میں پھر اپنے آپ کو جھٹکوں گا تو ٹھیک ہو جائے گا, لیکن جانتا نہ تھا کہ خداوند اس سے جدا ہو چکا ہے اور وہ عام آدمیوں کی طرح ہو گیا، اور آدمیوں کی طرح بن گیا. دشمنوں نے اس کی آنکھیں نکال دی، اس کو پیتل کی بیڑیوں میں چکر دیا. اور آج کل چکیاں الیکٹرانک ہیں، پہلے وہ جانور ایسے لگاتے تھے اور اس سے آٹا پیسا کرتے تھے، اس کو چکی پیسنے پر لگا دیا گیا. ایسے خدا کا بندہ ہے، اور اس کا اینڈ دیکھیں، لوگ اس کا مذاق اڑا رہے ہیں. لوگ گزرتے ہوئے کہتے تو ہوں گے کہ یہ وہی سمسون ہے جو اسرائیلیوں کا سورما تھا. ایک وقت تھا کہ خدا کا روح اس پر نازل ہوتا اور یہ فوق الفطر سپر نیچرل کام کرتا، آج یہ چکی پیسنے پر لگا ہوا ہے. کیوں یہ ہوا؟ کیونکہ اس نے خدا کے لیے جو مخصوصیت کا عہد تھا، اس نے اس عہد کو قائم نہیں رکھا ہے. ہمیں پاکیزگی کو، معیار کو قائم رکھنا چاہیے. اگر ہم ویسا ہی کرنا شروع کر دیں، اس عہد کو قائم نہیں رکھیں گے، خدا کا روح ہم سے جدا ہو جائے گا. چونکہ کیسے پاک بنو؟ جیسا تمہارا بلانے والا خدا پاک ہے. بنی اسرائیل کو خدا سمجھاتا رہا، نبیوں کو بھیجتا رہا، جب وہ نہ سمجھے تو لکھا جلال اسرائیل سے جاتا رہا. وہ ہیکل پر جو جلال تھا خدا کا، جو تھا، لکھا وہ مسا اٹھ گیا. اور جب وہ جاتا رہا تو ہیکل برباد ہو گئی، یہ قیدی بن کر بابل کو چلے گئے، رسوائی ہے. سمسون کی ایک زندگی مجھے بہت سبق آموز لگتی ہے کہ کیسے خدا کے لوگ ہوتے ہوئے ہمیں اپنے اس عہد کو مینٹین رکھنا ہوگا. ویسے جب اس نے لاش کو ٹچ کیا ہے، وہ تمنت کی اس عورت اور دلیلا کے پاس گیا ہے، خدا کا روح اسے جدا نہیں ہوا. ویسے یہاں پر میں ایک بات آپ کو بتانا چاہتا ہوں، خدا کتنا رحم دل خدا ہے. ہم گناہ کرتے ہیں، خداوند ہم سے جدا نہیں ہوتا، لیکن وہ تمہارے بارے میں تحمل کرتا ہے، چونکہ وہ کسی کی ہلاکت نہیں چاہتا. بار بار خدا تنبیہ کرتا ہے، آپ کو قائل کرتا ہے. سو ایک اس کا مطلب ہے، برگشتہ آدمی ایک دن میں نہیں ہو جاتا، سٹیپ بائی سٹیپ ٹائم لگتا ہے. لیکن یہ نہ سمجھیں کہ اگر خدا نے ہم پر آپ پر رحم کیا ہے، آپ جانتے ہیں کہ یہ غلط ہے، پھر بھی آپ خدا کی حضوری کو فیل کر سکتے ہیں، تو پتہ کیا اس کا مطلب ہے؟ اس کا مطلب ہے خدا رحم اور فضل کے ساتھ آپ کی برداشت کر رہا ہے. لیکن یہ ہمیشہ ایسا نہیں رہے گا. ایک سٹیج آتی ہے جب خدا کا روح آپ سے جدا ہو جاتا ہے، اور جب یہ جدا ہو جائے تو پھر آپ عام آدمی رہ سکتے. ویسے وہ کیسا بھیانک دن ہوگا جب ہم جو حضوری خدا کی فیل کرتے ہیں، کوشش کے باوجود بھی ہم فیل نہ کر سکے. مجھے نہیں پتا سمسون کتنے سال اس مسا کے بغیر رہا. ایک دن اس کو ایک تھیٹر ٹائپ بڑا سا گھر تھا، وہاں لے گئے اور اس کو زنجیروں سے باندھ کر لائے، اور اسے کہنے لگے سمسون ہمارے سامنے کوئی کرتب دکھا. مذاق اڑا رہے ہیں خدا کے. ویسے یہ دنیا خدا کے بندوں کا مذاق اڑائے گی. جب مسا نہیں ہوگا پھر یہ ہوگا. پہلے وہ مذاق اڑایا کرتا تھا، اب یہ مذاق اڑا رہے ہیں. اور سمسون نے پھر دعا کی. ویسے اس کا مطلب یہ ہے توبہ کے لیے خدا کا دروازہ ہر وقت کھلا ہے. اس کے بال پھر سے بڑھنے لگے تھے، تو اس نے دعا کیا اے خداوند تو ایک بار میری سن اور مجھے پھر سے وہی زور دے. اور خدا نے اسے پھر سے وہی زور دیا، اور اس نے اس بلڈنگ کو، ستون تھے جن کے ساتھ اس نے سہارا لے کر ستونوں پر زور لگایا، اور پوری بلڈنگ نیچے گہرائی. ویسے یہ ستون ہے، میں سوچ رہا ہوں ان کو جتنا مرضی میں دکا ماروں یہ گرے گی. مشکل ہے. اس کا مطلب خدا نے اس کو پھر سپر نیچرل پاور عطا کی. اور اس سے جو سبق مجھے ملتا ہے وہ یہ ہے کہ کچھ بھی ہو جائے، اگر آپ خدا کے حضور میں گڑ گڑا کر دعا کریں، خدا آپ کی سنے گا اور آپ کو معاف کرے گا. لیکن پاکیزگی کے معیار کو قائم رکھنا ہمارے لیے مسٹ ہے. خدا کا نذیر ہونا، اس کا مطلب کیا تھا؟ یہ سیپریٹ ہے خدا کے لیے. خدا نے اس کو خاص مقصد کے لیے علیحدہ کیا ہے, اور وہ مقصد یہ تھا کہ یہ فلسطینیوں کے ہاتھ سے قوم کو رہائی دے گا. ہمیں بھی خدا نے خاص مقصد کے لیے نہیں پیدا کیا کہ ہم گناہ میں جو لوگ ہیں ان کے قبضہ سے لوگوں کو آزاد کریں, لیکن ہمیں خدا کے مسح کی ضرورت ہے, اس کے بغیر ہم کچھ نہیں کر سکتے. اور یہ مسح اتنی دیر تک ہم پر نہیں رہے گا جب تک ہم ویسے نہیں ہیں جیسے ہمارا خدا ہے. اگر متفق نہیں ہوں گے تو اکٹھے چل سکیں گے؟ اسی لیے تو لکھا ہے پاک ہو جیسا تمہارا بلانے والا خدا پاک ہے. پاکیزگی ضروری ہے ویسے, اس پاکیزگی کے طالب رہو جس کے بغیر کوئی خدا کو نہ دیکھے گا. پاک ہم ویسے ہوتے کیسے ہیں؟ خدا ہمیں پاک کرتا ہے. ہمیں کہنا ہوگا خداوند میری زندگی میں جو بھی ناپاکی ہے, جو بھی گناہ ہیں, جو بھی بدیاں ہیں, اپنے اس خون کے وسیلہ سے مجھے دھو اور مجھے پاک اور صاف کر. یہ توبہ ہے. میں فیل کرتا ہوں ہمیں پاک ہونا پڑے گا, ہمیں توبہ کرنی چاہیے. اگر آپ نے ابھی تک بپتسمہ نہیں لیا, آپ کو یسوع مسیح کے نام میں بپتسمہ لینا ہوگا. اگر آپ خدا کے روح سے معمور نہیں ہوئے, آپ کو اس کے روح سے معمور ہونے کی ضرورت ہے, کیونکہ خدا کا روح ہے جو آپ کو پاک کرے گا. ویسے خدا اتنا پاک ہے جس چیز کو وہ ٹچ کرتا ہے وہ پاک ہو جاتی ہے. خدا نے موسیٰ سے کہا جس جگہ تو کھڑا ہے وہ جگہ پاک ہے. کیسے پاک ہوگی؟ وہ تو بیابان تھا, کیونکہ خدا کی حضوری وہاں پر تھی, جلتی جھاڑی میں خدا اترا ہوا تھا. اور وہی خدا جب اپنے روح کے وسیلہ سے ہمارے اندر آتا ہے تو ہم بھی پاک ہو جاتے ہیں. لیکن اس پاکیزگی کو ہم نے, اس مسح کو ہم نے مینٹین رکھنا ہے, اس کو قائم رکھنا ہے. سو آئیے کھڑے ہوں. آج میں چاہتا ہوں ہم خداوند سے دعا کریں, خدا مجھے پاک کر. یسوع پاک ہے اور ہمیں بھی پاک بننا پڑے گا. اس کا روح پاک ہے,